नमस्कार, रेडियो कार्यक्रम समृद्धि का पाइलामा तपाईलाई स्वागत छ। म हुँ देव यादव। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संघको सहकार्यमा सञ्चालित यो कार्यक्रम तपाईले हरेक साताको यसै समयमा लुम्बिनी प्रदेशका विभिन्न एफएमबाट सुन्न सक्नुहुन्छ। प्रदेशको आर्थिक सामाजिक विकास संहिता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, शिक्षा स्वास्थ्य पर्यटन लगायतका क्षेत्रमा प्रदेश सरकारले अघि सारेका योजनामा आधारित विषयहरू यस कार्यक्रमका मुख्य सामग्री रहने गर्दछन्।
आज यस कार्यक्रमको 15 श्रृंखला लिएर हामी यहाँहरूको माझमा आएका छौं। प्रदेश विकास सरोकार तपाईँ हाम्रो साझा सवाल हो। तसर्थ सरकारले अघि सारेका विकास योजनामा नागरिकको चासो बढाउने गरी हामी तपाईसँग रेडियो मार्फत सहकार्य गर्ने गर्दछौ। आउनुहोस् अब लागौं आजका विषयवस्तुतर्फ। लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी भन्ने नारा दिएर आफ्ना विकास योजना कार्यान्वयनमा ल्याएको छ। लुम्बिनी प्रदेशको आर्थिक वर्ष 2082-83 लागि नीति तथा कार्यक्रम संसदमा छलफल गरेर पारित भइसकेको छ। यसै क्रममा आज हामी यस कार्यक्रममा यस वर्षको नीति तथा कार्यक्रमले प्रदेशवासीको विकासको चाहना, सुशासन लगायतका अपेक्षा के कसरी सम्बोधन गर्न खोजिएको छ भनेर लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न संसदहरूको धारणा यस कार्यक्रममा समेटेका छौं।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2082-83 लागि आफ्नो नीति तथा कार्यक्रमलाई संसदमा छलफल गरेर पारित गरेको छ। प्रदेश सभाले पारित गरेको नयाँ नीति तथा कार्यक्रमको विषयलाई लिएर विभिन्न दलमा आबद्ध सांसदहरूले राख्नुभएका धारणाहरू सम्बन्धी सामग्री यो कार्यक्रममा हामीले सुनाउनेछौ। आउनु शुरूमा सुनौ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व मुख्यमन्त्री जोख बहादुर महराले सत्तापक्ष अर्थात सरकारले नयाँ आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमको बारेमा राख्नुभएको धारणा। उहाँले मूलत नीति तथा कार्यक्रम कागजी रूपमा राम्रो देखिए पनि कार्यान्वयन प्रति आशंका राख्दै गम्भीरतापूर्वक इमानदार भएर नीति तथा कार्यक्रमले उल्लेख गरेका विषयहरू कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिँदै भन्नुभयो।
जनतालाई, युवाहरूलाई, युवा शक्तिलाई देशमै रोजगारी सृष्टि गर्नको निम्ति एउटा उद्योग, कृषि, वन, जडीबुटीमा आधारित, दोस्रो पर्यटन, यहाँ साथीहरूले थुप्रै कुराहरू उठाइसक्नु भएको छ, ध्यान दिने हो तर हामीसँग सर्वे पनि छैन, केही पनि छैन। अनि त्यसो बजेट छुट्टायो अनि पर्यटन भनेपछि केमा जाँदो रहेछ, मन्दिर बनाउनेमा जाँदो रहेछ, अर्को केही प्रतिष्ठान बनाउनेमा जाँदो रहेछ, केमा जाँदो रहेछ, यतातिर पर्यटनलाई खेल्ने, त्यतातिर अलमल ल्याउने काम र पर्यटनको निम्ति छुट्याइएका बजेटहरू त्यसरी दुरूपयोग गर्ने काम नगरौं, पर्यटनकै निम्ति केन्द्रित गरौं। यहाँ लेखिएको छ नि विभिन्न ठाउँहरू पर्यटनको विकास गर्नको निम्ति कस्तो विकास हुन्छ, त्यसको मोडेल के हो, हामीले त जानकारी पाउनु पर्यो, जनताले पनि जानकारी त दिनु पर्यो, त्यो हामीले पाएका छैनौ। आउँछ होला, म आशावादी छु, आउँछ होला, राम्रो व्याख्यासहित आउँछ होला। त्यसरी आयो भने राम्रा कामको निम्ति हाम्रो सपोर्ट हुन्छ, हामी विरोधको निम्ति विरोध गर्ने होइन। मैले भने नि तपाईँहरू सफल हुनुहुन्छ कि असफल हुनुहुन्छ त्यो तपाईँहरूले भन्ने कुरा हो, तर हेर्दा सामान्य मान्छेको आँखाले हेर्दाखेरि पनि हामीले न त राष्ट्र भने यसरी संकलन गर्न सक्यौं, न त आयोजनाहरू सबै पूरा गर्न सक्यौं, यस्तो खालको अवस्थामा छ। यसले त्यो तपाईँहरूले भन्ने कुरा हो, मैले सफल असफल भन्दैन। त्यस्तै हामीले हेरेका छौं शिक्षाको विषयमा बडो बिजोगको स्थिति, एउटा स्कूल भवन बनाएर त्यो शिक्षाको गुणस्तर बढ्ने कुरा होइन, सबैभन्दा अब्बल मान्छेहरू सेलेक्टेड भएर शिक्षा सेवा आयोग पास भएर गएका मान्छेहरू शिक्षक छन् तर शिक्षाको स्तर बडो नाजुक छ। स्वास्थ्य स्थिति हेर्नुहुन्छ भने हामीले कसरी म्यानेज गर्ने हो, जिल्ला हस्पिटलको स्थिति हेर्नुहोस्, अहिले पालिका 1500 हस्पिटलहरू पालिकाले हामी त धान्न नसक्ने भयौँ अब भनेर भनिकन भन्न थालिसकेका छन्, त्यो पनि स्याहार्न पर्ने होला, कसरी गर्ने, म्यान पावर छैन, इक्विपमेन्टहरू छैनन्, 50,000 हस्पिटल छन् तर म्यान पावर छैन, के गरेर त्यहाँ म्यान पावर आपूर्ति गर्ने। खानेपानीको कुराहरू साथीहरूले भनिसक्नु भएको छ, कमसेकम यो भित्रको खानेपानी सिधा धारामा थापेर खान मिल्ने पानी त हामी बनाउन सक्छौँ नि, यही भित्र यही परिसरभित्र हामी सिधा धाराबाट आएको पानी मजाले पिउन सक्ने व्यवस्था गर्न सक्दैनौँ त, हाम्रो आफ्नो त सक्दैनौँ, बाहिर जनता के गरौँला भनेर भन्ने त्यो पनि त प्रश्न छ, यतातिर पनि ध्यान दिनुपर्छ कि। त्यस्तै तटबन्धनको कुरा, धेरै नदीहरूले खोलाहरूले जग्गा खाइदिएको छ, बस्तीहरू धरापमा परिरहेका छन्, कुन कुन ठाउँमा हामीले तटबन्धन तयार पार्ने हो, कसरी तपाईँको बस्तीहरू खेतीयोग्य जमिनहरूको त्यसको रक्षा कसरी गर्ने, कहाँ कहाँ हो, कहाँ गर्ने हो। अहिले साथीहरूले भन्दै हुनुहुन्थ्यो पहुँचको आधारमा, पहुँचको आधारको विकासले एउटा व्यक्तिलाई एउटा टोललाई एक ठाउँले त होला तर सिङ्गो प्रदेशलाई हुँदैन। सिङ्गो प्रदेशलाई केन्द्रमा राखेर सिङ्गो प्रदेशलाई माथि उठाउनको निम्ति अगाडि बढौँ र मैले भन्ने गरेको थिएँ। कहीँ विकासले थिच्चिने कहीँ विकास सुन्न पनि नपाउने यो खालको अवस्था छ, त्यसलाई क्रस गरौं। जहाँ भौतिक पूर्वाधारको विकास भएको छैन भौतिक पूर्वाधारमा जोड़ दिउँ, जहाँ भौतिक पूर्वाधारको विकास भएको छ त्यसमा चाहिँ सेवालाई प्राथमिकता दिउँ। त्यो मान्यताबाट अगाडि गयौं भने हामी हिमाली जिल्लामा बस्ने, तराईको जिल्लामा बस्ने, पहाड़ी जिल्लामा बस्ने हामी एउटै खालको उसमा हिँडेका छौं भन्ने खालको र सरकारले न्यायोचित हिसाबले हामीलाई व्यवहार गरिरहेको छ भन्ने त्यो फिलिङ भयो। मैले अरू धेरै भनेन, यही भन्दै फेरि पनि म के भन्न चाहन्छु भने सरकार सफल होस्, सरकार सफल होस्। अहिले त सफल हुनुभयो भएन त्यो थाहा छैन। यो नेतृत्व कार्यक्रम आउने बजेट राम्रो बनाउनुहोस्। हाम्रो भित्रैदेखि तपाईँहरूले धन्यवाद भन्नेछौ, आभार व्यक्त गर्नेछौ। त्यो हाम्रो तर्फबाट होइन जनताको तर्फबाट। एउटा म पूर्व मुख्यमन्त्री भएको हिसाबले ल न दुईटा योजना यहाँ चल्छ हाम्रो दलमा पनि, त दलको नेता भइस अलिअलि भइहाल्छ कि भन्ने पनि चल्छ। सबै ठाउँ नहुने भने मलाई केही पनि चाहिँदैन, म त्यही चाहिँदैन। म आफै मुख्यमन्त्री भएको बेलामा विनियोजन गरेका कार्यक्रमहरू रकम सहित फिर्ता भयो भने मैले आशा गर्ने के हुँदैन त्यो, मैले त्यसरी जाँदैन भनेर मैले सिधै भने। त्यसैले यहाँ भएका सबै सांसदहरूले, सबै यो के अरे प्रदेश सभाका सबै सदस्यहरूले जुन खालको अपेक्षा राख्नु भएको छ अहिलेको आर्थिक स्थितिलाई मध्यनजर गर्दै सबै ठाउँमा उचित ढंगले त्यो बनेर जाओस् भनेर भन्छु।
उहाँ हुनुहुन्थ्यो पूर्व मुख्यमन्त्री एवं लुम्बिनी प्रदेश सभामा प्रतिपक्षी दलका नेता रहनुभएका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोख बहादुर महरा। आजको कार्यक्रममा हामीले लुम्बिनी प्रदेश सरकारले पारित गरेको आर्थिक वर्ष 82-83 नीति तथा कार्यक्रमको विषयमा आधारित सामग्रीहरू यहाँहरूको माझमा सुनाइरहेका छौं। अब लागौं अर्को धारणा सुन्ने तर्फ। अबको क्रममा नेपाली कांग्रेसका नेता पूर्व मन्त्री राजु खनालले सरकारले अगाडि सारेको र संसदले पारित गरेको नीति तथा कार्यक्रमको विषयमा उहाँले राख्नुभएको यो धारणा अब हामी यहाँहरूलाई सुनाउँछौं।
अत्यन्त महत्वपूर्ण विषयहरूमा यो नीति तथा कार्यक्रमले आफ्ना कार्यक्रमहरू समेटेर अगाडि ल्याएको छ र मलाई विश्वास छ आगामी दिनमा कार्यक्रम यही कार्यक्रमहरूमा आधारित रहेर बजेट विनियोजन हुनेछ र यो प्रदेशलाई राम्रो प्रदेशको रूपमा विगतमा जुन अहिले हाम्रा केही समस्याहरू देखिएका छन्, बजेटका समस्याहरू, खर्च नभएका समस्याहरू छन् र केही बजेट अपुगका कुराहरू छन्, धेरै योजनाहरू भए र त्यसलाई अब कसरी सम्पन्न गर्ने भन्ने एउटा सरकारलाई बोझ भएको खालको अनुभूति आज सरकारले गरिरहेको छ। ती सबैलाई चिर्दै आगामी दिनमा यो प्रदेशले राम्रो रिजल्ट अन्य प्रदेशको तुलनामा दिन सकोस् भन्ने कुराहरू मैले राख्न चाहन्छु। खास गरेर शिक्षा क्षेत्रको कुरा गर्दाखेरि यो अहिले भइरहेका विद्यालयहरूको स्तर अत्यन्त खस्कदो अवस्थामा गइरहेको तपाईँ हामी सबैले अनुभूति गरेका छौं। कैयौं विद्यालयहरूमा रिजल्ट 0%सम्मको आइरहेको अवस्थामा त्यहाँ भइरहेका पूर्वाधारहरू हामीले सम्पन्न राम्रो बनाउन सक्यौं कि सकेनौं, विषयगत शिक्षकहरूको हामीले कैयौं ठाउँ व्यवस्थापन गर्न सकिरहेका छैनौं र विद्यालयहरूको संख्या धेरै भएको छ तर विद्यार्थी संख्या अत्यन्त न्यून भएर गइरहेको छ। ती विद्यालयहरूलाई मर्च गरेर सम्भावित भौगोलिक अवस्थाहरू हेरेर यसलाई मर्च गरेर भए पनि एक ठाउँमा ल्याएर विषयगत शिक्षकहरूलाई पनि हामीले व्यवस्थापन गर्न सकेर र त्यसमा आवश्यक पर्ने भौतिक पूर्वाधारहरूको विकास गर्दै अगाडि जान सक्यौं भने बल्ल सामुदायिक शिक्षाहरूलाई यो अगाडि बढाएर अगाडि जान सक्छौ भन्ने मलाई लाग्छ। त्यसै गरेर अहिलेको समय सान्दर्भिक यो आईटी शिक्षालाई कसरी अगाडि बढाउन सकिन्छ त्यतातिर कार्यक्रमहरू केन्द्रित हुनुपर्छ र प्रशिक्षण आईटीका अहिले पढेका 11-12 पास गरेर बसेका विद्यार्थीहरू र एसएलसी गरेका विद्यार्थीहरू दिएर बसेका विद्यार्थीहरूलाई पनि आईटी प्रशिक्षणहरू दिएर पनि तिनीहरूलाई काममा अगाडि बढाउन सकियो भनेदेखि उनीहरूले आफूले जुन यसमा हामीले सिक्दै कमाउँदै पढ्दै भन्ने जुन कार्यक्रमहरू यसमा समाहित गरिएको छ त्यसलाई दीर्घकालीन रूपमा यसलाई कार्यान्वयनको दिशामा अगाडि लिएर जान र त्यो कार्यक्रमले सार्थकता पाउन सक्छ भन्ने मलाई लाग्छ। त्यसै गरेर अहिले यो स्वास्थ्यको क्षेत्रमा जुन देखिएको जुन समस्याहरू छन्, स्वास्थ्य र शिक्षा भनेका हाम्रा देशका मेरुदण्ड पनि हुन् र अहिले स्वास्थ्य क्षेत्रमा जुन एउटा बिमाको समस्याको कुरा अगाडि भने त्यसलाई सम्बोधन गर्ने गरी केन्द्रीय सरकारसँग समन्वय गरेर अगाडि जानका लागि सरकार अगाडि बढोस् र अहिले हाम्रा प्रदेशभित्र रहेका 12 जिल्लाकै सबै प्रदेश स्तरीय अस्पतालहरूलाई अहिले एउटा यो ONM सर्वे गरेर ती अस्पतालहरूमा अहिलेको बिरामीको चाप के छ, अहिलेको आवश्यकता के छ, कुन खालका बिरामीहरू त्यो अस्पतालमा आइरहेका छन् र त्यहाँको प्राविधिकहरूको अवस्था, डाक्टरहरूको अवस्था, भौतिक पूर्वाधारहरूको अवस्थाहरू के छ, यो सबैलाई अध्ययन गर्नका लागि ONM सर्वे गरेर अगाडि जाने र सम्भव भएका अस्पतालहरूलाई 100-100 वृद्धि गरेर अगाडि जान सकियो भने जुन अहिले अस्पतालहरूतिर एक खालको यो बीमाको माध्यम अगाडि बढ़िसकेपछि अहिले सरकारी अस्पतालहरूमा बिरामीको चाप व्यापक रूपमा बढ़ेको छ, तर त्यो अनुसार हामीले सेवा सुविधाहरू दिन नसकिरहेको कारणले बिरामीहरू फेरि अन्य अस्पतालतिर जाने, प्राइभेट अस्पतालतिर आकर्षित हुने त्यो अवस्था हामीले हुन दिनु हुँदैन। त्यतातिर हामी जानुपर्छ भनेर मलाई लाग्छ र यहाँ लेखिएका कुराहरूलाई आउँदा बजेटले सम्बोधन गर्नेछ भन्ने विश्वासका साथ मेरा भनाइहरू अन्त गर्दछु। धन्यवाद। जय नेपाल।
हुनुहुन्थ्यो नेपाली कांग्रेसका नेता एवं प्रदेश सांसद राजु खनाल, लुम्बिनी प्रदेश सभामा यसै साता प्रदेश सभाले पारित गरेको सरकारको नीति तथा कार्यक्रमको विषयमा आफ्ना धारणा राख्नुहुँदै। अब यसै गरी भोजप्रसाद श्रेष्ठ, जो नेकपा एमालेबाट प्रतिनिधित्व गर्नुहुन्छ, उहाँले सरकारको नयाँ नीति तथा कार्यक्रमको विषयलाई इमानदारपूर्वक कार्यान्वयन गर्न सके, उल्लेख गरिएका कार्यक्रमहरू निकै सान्दर्भिक र सकारात्मक खालका रहेका धारणा राख्नुभएको छ। सुनौ सांसद भोज प्रसाद श्रेष्ठको यो भनाई।
यस अर्थमा गरिबी निवारण रोजगारमूलक कार्यक्रमका लागि तालिम प्रशिक्षण आदि कुराहरू उल्लेख गरेको छ। बहुप्राविधिक विद्यालयहरू कोइकाको कुरा गरिएको छ, बीटीआईको कुरा गरिएको छ, ठाउँ ठाउँमा त्यस्ता कार्यक्रमहरू छन्। ती कार्यक्रमहरूलाई आज एनजीओ कर्ण गर्ने होइन, त्यस्ता हामीलाई चाहिने शक्ति, जनशक्ति, त्यस्ता प्रशिक्षण, त्यस्ता जनक्षेत्रमूलक कार्यक्रम, ती कार्यक्रमबाट जानु पर्यो जसले यी पैसाको दुरूपयोग हुन नपाओस्। हामीले भनिरहेका छौँ पैसालाई सही ठाउँमा सही प्रयोग गर, यो नै प्रमुख चाहिँ चुनौतीको विषय हो। यो चुनौतीलाई सामना गर्नको लागि यी माध्यमबाट अगाडि बढ्न सक्छन् भन्ने मलाई लाग्छ। जहाँसम्म हामीले श्रमजीवी किसानको सम्मान र प्रविधिको उच्च सम्मान, किसानको योभन्दा सम्मान के हुन सक्छ, किसानलाई पुरस्कृत गर्नुपर्छ, सम्मान गर्नुपर्छ, सभा समारोहमा उसलाई पहिलो इज्जत दिनुपर्दछ। श्रमजीवी जनताको मर्म त्यही हो वर्ग पक्षता, त्यही हो समाज उन्मुखको आधार, त्यसलाई बिर्सनु हुँदैन। त्यसका निम्ति उद्यमसँग जोड्ने, उत्पादनसँग जोड्ने र कामसँग जोड्ने, इमान्दारीसँग जोड्ने, यो प्रमुख कुरा हो। यस अर्थमा यो कार्यक्रमले यो कुरा दिनुभएको छ र भ्रष्टाचार न्यूनीकरणका निम्ति डिजिटलाइज गर्ने, प्रदेश डिजिटलाइज बनाउने प्रविधिको माध्यमबाट, किन मेसिनले ठग्दैन, त्यस कारणले व्यक्तिले ठग्न सक्छ भने मेसिनले ठग्दैन, त्यस कारण डिजिटलाइज, हरेक ठाउँमा डिजिटलाइज, कहाँ प्रविधिको प्रयोग, म्याक्सिमम प्रयोग यसरी गरौं भन्ने कुरा यसमा उत्थान छ। पर्यटन सर्किटहरूको किटानी गन्तव्य स्थलको रूपमा विकास गर्दै लोक संस्कृति, भाषा, संगीत र साहित्यलाई संरक्षण गर्ने र लुम्बिनी प्रज्ञा प्रतिष्ठान निर्माण गर्ने महत्वपूर्ण कुरा छ। आज देश बहुसांस्कृतिक छ, बहुधार्मिक छ, सबैलाई समेट्नु पर्ने अवस्था छ, सबैको संस्कृतिलाई जगेर्ना गर्ने काममा सचेतनाले भरिएको छ, त्यसको निगरानी हुनु पर्यो, ती बजेटहरू त्यहाँतिर केन्द्रित हुनु पर्यो र त्यसलाई निगरानी समितिको रूपमा भरपर्दो ढंगबाट सरकारले त्यसलाई पहिचान गर्नु पर्यो। यी कुराहरू छन्। जहाँसम्म सड़क गुरु योजनाको कुरा छ, सिंचाई गुरु योजना, आयोजना ब्याङ्कका कुरा छन्, यी महत्वपूर्ण कुरा छन्। जहाँसम्म जलसहयुक्त बहुद्देश्य योजनाहरू गर्ने र मूल पानीलाई संरक्षण गर्ने जस्ता जुन जति बन्ने क्षेत्रमा जलाधारको कुराहरू छन् र छरिएका बस्तीलाई एकीकृत गर्ने आदि कुराहरूदेखि लिएर ठूला ठूला योजनाहरू, गौरवका योजनालाई भरपूर रूपमा उत्पादनसँग जोड्ने, चाहे हुलाकी मार्ग होस्, चाहे चाहिँ मदन भण्डारी मार्ग, लुक्छन पुष्पलाल मार्ग, या कुनै पनि मार्गलाई आर्थिकसँग जोड्ने सवाल आज महत्वपूर्ण छ र सहकर्मीको बस्ती विकासको जुन खालको अवस्था छ त्यसलाई निम्ट्याउन पार्ने कुरा छन्। जहाँसम्म यिनै सबै कुराको साथसाथमा मैले पढ्दै सिक्दै कमाउँदै जस्तै कार्यक्रमहरू र योजना छनौटका निमित्त यी सत्य तथ्यनिष्ठ रूपले काम गर्नको लागि योजना छनौट निर्देशिका अविलम्ब ल्याइयोस् भन्ने कुरा फेरि दोहोऱ्याउन चाहन्छु। यहाँ पनि अहिले ल्याइएको छैन, ल्याउनुहोस्, साउन 1 गतेदेखि लागू हुने ल्याउनुहोस्। अर्को पटक हामीले निश्चित रूपमा हाम्रा बजेट छनौट प्रक्रियालाई अझै व्यवस्थित, अझै सत्य निष्ठापूर्वक, सबैले पाचे हुने गरी जानुपर्ने हुन्छ। त्यसकारणले मैले यति कुरा राख्न चाहन्छु। जहाँसम्म यी सबै कुराहरू सुन्दाखेरि मलाई लाग्छ प्रतिपक्ष रचनात्मकले उपस्थित हुनेछ, सत्ता पक्षले कुनै जिकर राख्ने छैन र यी सबै कुराहरूको मध्यनजर राखेर हामी अगाडि बढ्ने प्रक्रियामा छौं। जहाँसम्म यी सबै गौरवका योजनाहरू जो लुम्बिनी प्रदेशले पहिचान दिन खोजेको छ, चाहे लुम्बिनी विकास कोषको प्राधिकरणको कुरा गरेर, चाहे चाहिँ लुम्बिनी प्रादेशिक अस्पताललाई एउटा सबै जनताको एउटा महत्वपूर्ण उपचारको केन्द्र बनाउने कुरा होस्, चाहे राजधानीलाई व्यवस्थित गर्ने कुरा होस्, यी महत्वपूर्ण योजनालाई गौरव सम्झनुपर्छ, न कि यसले ऋण ढाक्यो, हामीलाई कमजोर बनायो, यस्तो हिंता बोधबाट होइन, हाम्रा शक्ति र स्रोत जनताको निम्ति हो, त्यसमा लगानी जनताको निम्ति हुन्छ। यदि अस्ति पनि हामी सुन्यौं कि राजधानीका यी घरहरू नदेखिएको भए प्रदेश रहन्न थियो कि भन्ने पनि आशंका गरिने थिए भन्ने कुरा अस्ति डेलिगेसनले बताउँदै थियो हाम्रा घर देखेर। तर घरहरूलाई उपयोग चाहिँ हीन नबनाउनु होला, घरलाई प्रयोग गर्नु होला, भाडा बारे नतिर्नु होला, सबै संस्थाभित्र ल्याउनु होला, मन्त्रीहरू पनि भित्रै बस्नु होला, यति मात्रै कुरा हो। किनभने हामी 4 बिल्डिङमा 11 बिल्डिङ बनाइरहेका छौँ, यो कसरी बन्न गयो त्यो इतिहास कोट्याउन चाहन्न। पूर्व मन्त्रीहरूलाई हेक्का भए अहिले पनि याद राख्नुहोस् हामी कहाँ लगानी गरिरहेछौँ अनि आफ्नो हिँड्दैछ पाउलो मेट्दैछ भन्ने कुरातिर पनि नजाउँ, अब ती बिर्सिएर एकीकृत भएर अगाडि बढौँ। यही नै चाहिँ उदाहरण प्रयास गर्दै म समग्रमा यो नीति कार्यक्रम सत्यनिष्ठाको अगाडि बढोस्, यो राम्रो छ, यसलाई अझै सशक्त बनाउन जरुरी छ, हामी असल र शान्ति प्रिय भएर अगाडि बढ्न बुद्धले प्रेरणा दियोस्।
यसै गरी अबको क्रममा सांसद हेमा बेलवासीको भनाई यहाँहरूको माझमा राख्छौ।
माननीय सभामुख महोदय, आज हामी लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रमको छलफलमा उपस्थित भएका छौं। यो नीति तथा कार्यक्रमको पाना हेर्दाखेरि 28 पाना र 204 बुदा पढ्दै गर्दाखेरि हरेक शब्द पढ्दा साँच्चै लाग्छ अब लुम्बिनी प्रदेशले समृद्ध लुम्बिनी प्रदेश र खुशी नागरिकको नाराले पूर्ण सफलता पाउँछ जस्तो मैले महसुस गरेको छु। र हामीले विगतका वर्षमा पनि यस्तै खालका नीति तथा कार्यक्रमहरू लिएर आएका थियौं, त्यसमा उत्कृष्ट शब्दहरू थिए, नाराहरू थिए, तर हामी सबै मान्यजीवहरूलाई थाहा छ हामीले सोही अनुरूपको बजेट ल्याउन सकेको अवस्था थिएन र त्यो अनुसार हामीले कार्य गर्न पनि सकेको थिएनौ, त्यो हामी सबैलाई थाहा छ। तर यो वर्ष चाहिँ यस्तो नहोस्, म सभामुखको माध्यमबाट लुम्बिनी प्रदेश सरकारलाई शुभकामना दिन्छु। यो नीति तथा कार्यक्रममा जुन शब्दहरू लेखिएको छ निकै उत्कृष्ट बनाइएको छ, सोही अनुरूप चाहिँ अब आउने आर्थिक बजेट चाहिँ व्यवस्था गरेर सोही अनुरूप कार्यान्वयन गर्नका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। र मैले यो नीति तथा कार्यक्रममा पढ्दै गर्दा 38 बुदामा मोबाइल हातमा र यातायातको सेवा साथमा भन्ने कुरालाई हेरे र त्यस्तै गर्दै बुदा नम्बर 110 चाहिँ पढ्दै सिक्दै कमाउँदै भन्ने कुराहरूलाई पनि देखे र बुदा नम्बर 111 शिक्षा सँगै सिप पनि हेरे र बुदा नम्बर 7 मेरो मातृभूमि मेरो दायित्व भन्ने कुराहरू मैले देखे। जसरी हामीले यो नीति तथा कार्यक्रममा यो बुदाहरूलाई यो नाराहरूलाई पुष्टाएका छौं, म सभामुखको माध्यमबाट प्रदेश सरकारलाई ध्यान आकर्षित गर्न चाहन्छु, सही अनुरूप पनि कार्य गर्नुहोला। र अर्को कुरा, मैले यो नीति तथा कार्यक्रमको बुक खोल्दै गर्दाखेरि मैले पेज नम्बर 1 पेज नम्बर बुदा नम्बर 1 बुदा नम्बर 18 चाहिँ सबै कुराहरू कृषिको बारेमा मात्रै पढे। त्यो पढ्न पाउँदा आफूलाई पनि गर्व लाग्यो, किनकि हामी लुम्बिनी प्रदेश र विशेष गरेर रूपन्देहीवासी र त्यसमा पनि म मर्चुवारको क्षेत्रमा पनि कार्य गर्ने भएको कारणले चाहिँ मर्चुवार कृषिको उर्वर भूमि पनि हो। सोही अनुरूप यो सबै कृषिलाई समेटेर हामीले जुन नीतिगत नाराहरू सँगै लिएर आएका छौं, तर हामीले यहाँ भन्नै पर्छ गत वर्ष पनि हामीले कृषिको सिलिङ एकदमै कम गर्छौं। हामी नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्छौं तर कृषिका योजनाहरू दिने बेलामा चाहिँ हामी किन खुम्चिन्छौं त्यो थाहा छैन। अब साँच्चै लुम्बिनी प्रदेशको समृद्धि चाहिने हो भने हामीले हाम्रा कृषकहरूलाई हामीले कसरी हुन्छ उहाँहरूलाई बजेट सिलिङ दिएर अब बाली नाली लगाउने बेला पनि आएको छ, सक्दो मलको व्यवस्थापन गर्ने, कृषिमा के के कुराहरू उहाँहरूको समस्या छ त्यसलाई सुधार गरेर अबको सिलिङमा चाहिँ कृषिलाई प्राथमिकतामा राखियोस् भन्ने कुरालाई पनि ध्यान दिन अनुरोध गर्दछु। त्यस्तै गरेर लुम्बिनी प्रदेशमा बसोबास गर्ने सबै जनता, सत्ता पक्षको पनि होइन प्रतिपक्षको पनि होइन, हामी सबै जनताको पक्षमा काम गर्ने र त्यस्ता खालका विकास लिएर आएर जनतालाई खुसी पार्ने खालका नीति बनाउन पनि जरुरी छ, त्यो पनि ध्यान दिनका लागि सभामुखको माध्यमबाट प्रदेश सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। र त्यस्तै गरेर म सभामुख महोदय, म यो नीति तथा कार्यक्रममा 197 बुदामा चाहिँ जुन राष्ट्रिय गौरवको रूपमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक पहल गरिनेछ भनेर लेखेको छ। म लुम्बिनी प्रदेश सरकारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। साँच्चैमा लुम्बिनी प्रदेश र विशेष गरेर रूपन्देहीवासी र 12 जिल्लाको एकदमै गौरवको विषय हो। हामी धेरै कुराहरू यो सदनमा पनि यही विषयमा उठिरहेको छ, यसलाई चाहिँ यो नीतिमा व्यवस्थापन गर्नुभएकोमा धन्यवाद दिँदै आवश्यक कार्यवाहीको लागि पनि पहल गर्नुहुन्छ भन्ने आशा लिएको छु। र साथसाथै यहाँ नीति कार्यक्रममा छुटेको विषयलाई पनि जोड्न चाहन्छु। हामी सभामुखसँग म 1 मिनट टाइम पनि रिक्वेस्ट गर्न चाहन्छु। हामी बेलैया नाका हुँदै धेरै पर्यटकहरू भित्र आउँछौ, त्यहाँ एउटा सार्वजनिक शौचालय रहेछ र गत वर्ष त्यसको लागि चाहिँ हामीले 30 लाख रुपियाँ छुटाएका रहेछौ। पहिला पनि छुटिएर आधा काम भएको रहेछ र त्यो कम्प्लिट गर्नलाई 30 लाख रुपियाँ छुटाएको, तर त्यो कुन कारणले गर्दा त्यो कार्यान्वयन भएन र त्यो बजेट फिर्ता आयो। अहिले त्यहाँबाट आउने पर्यटकहरूलाई सामान्य शौचालय जानको लागि पनि एकदमै अप्ठ्यारो भएको अवस्था छ। म सभामुखको माध्यमबाट लुम्बिनी प्रदेश सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। अहिले नीति तथा कार्यक्रममा छुटे पनि अब आउने बजेटमा चाहिँ पक्कै पनि त्यो बेलैया नाकाको पर्यटकहरू हिँडिराख्ने ओहोरदोहोर गर्ने नाकामा चाहिँ शौचालयको लागि पनि बजेट व्यवस्थापन गर्नका लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
अहिले सुनायौ लुम्बिनी प्रदेशको आर्थिक वर्ष 2082-83 का लागि नीति तथा कार्यक्रममा सांसदहरूले राख्नु भएको आफ्नो धारणा। तपाई अहिले कार्यक्रम समृद्धिका पाइला लुम्बिनी प्रदेशका विभिन्न एफएम रेडियोबाट सुन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा एउटा रिपोर्ट सुनाउँछौ। लुम्बिनी प्रदेश सरकारबाट प्राप्त बजेट बर्दिया अस्पतालले उपचार सेवा विस्तार, अत्याधुनिक उपकरण खरिद र भवन विस्तारमा प्रयोग गरी स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ। खास गरी आकस्मिक कक्ष, प्रसूति सेवा र ल्याब सेवा अझै प्रभावकारी बनाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ। बर्दिया संवाददाता संजय आचार्यको रिपोर्ट।
प्रदेश सरकारको लगानीले अस्पतालको स्वरूप नै बदलिएको छ। अब अस्पतालमा दैनिक बिरामीको चाप बढेको छ, स्वास्थ्य सेवा सहज भएको छ, यद्यपि अझै विशेषज्ञ चिकित्सक र अत्याधुनिक शल्य उपकरणको आवश्यकता छ। प्रदेश सरकारले दिएको लगानी सराहनीय छ, थप सहयोगको अपेक्षा रहेको बर्दिया अस्पतालका प्रमुख सुभाष पाण्डे बताउनुहुन्छ। लुम्बिनी प्रदेश र सरकारको सहयोग कस्तो रह्यो त प्रश्न गर्यो र उहाँ भन्नुहुन्छ,
लुम्बिनी प्रदेश अन्तर्गत रहेर 14 अस्पताल मध्ये बर्दिया अस्पताल चाहिँ स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर चाहिँ सेवा दिँदै आइरहेका छौँ। विगत 5 वर्षमा 4 पल्ट प्रथम र 1 पल्ट दोस्रो भएर चाहिँ हामी लुम्बिनी प्रदेशमै अब्बल स्थानमा रहेर चाहिँ स्वास्थ्य सेवा दिँदै आइरहेका छौँ। र यस क्रममा यो प्रदेश सरकार माथा त आइसकेपछि पक्कै पनि बर्दिया अस्पतालले चाहिँ विगतको भन्दा चाहिँ अलि सेवा सुविधा चाहिँ बढाएको छ र बिरामीको चाहिँ तथ्याङ्कमा पनि छोई अनुसारको वृद्धि भएको छ। 4-5 वर्ष अगाडि चाहिँ वार्षिक 40-45 हजारको हाराहारीमा चाहिँ हामी सेवा दिन्थ्यौँ भने अहिले आएर गत आर्थिक वर्षमा हामीले 1,21,000 जति बिरामीको सेवा दिएछौँ र यो आर्थिक वर्षमा पनि त्यही अनुपातमा चाहिँ सेवाग्राहीहरू आइराख्नु भएको छ। सेवा दिने क्रममा हाम्रो अहिले अस्पतालको स्वीकृत दरबन्दी जम्मा 59 रहेको छ। त्यसमध्ये थाई विशेषज्ञ चिकित्सकको दरबन्दीहरू रिक्त रहेको छ भने मेडिकल अधिकृत पनि 2 जना मेडिकल अधिकृत थाई दरबन्दी रिक्त रहेको छ र तल्लो दरबन्दीहरू लगायत स्टाफ नर्स लगायतका दरबन्दीहरू हामीसँग पदपूर्ति छ भने पनि त्यो अपुग रहेको छ। यति जनशक्ति दिनदिनै हामीले लगभग 40-50 जना बिरामीको बेड भर्ना गरेर उपचार सेवा दिन्छौँ भने ओपिडीमा दैनिक 250-300 जनाको बिरामी हामीबाट सेवा लिइराख्नु भएको छ भने 60% जति बिरामी हामीसँग स्वास्थ्य बिमाकै बिरामीहरूले सेवा लिनुहुन्छ भने बाँकी 20% चाहिँ विभिन्न कार्यक्रमका निशुल्क बिरामीहरूले सेवा लिनुहुन्छ। 20% बिरामी चाहिँ सशुल्क रूपमा चाहिँ सेवा लिनु लुम्बिनी प्रदेश सरकारबाट विभिन्न किसिमको सहयोग र विभिन्न किसिमको बजेटहरूको व्यवस्थापन भएको छ। जस्तो लुम्बिनी प्रदेश सरकारबाट आइसकेपछि निशुल्क रगतको व्यवस्थापन भएको छ, 950 रुपियाँ चाहिँ 1 पोका रगतको पर्न जान्छ भने त्यो पैसा हामीले वार्षिक 20 लाख रुपियाँ जति ब्लड ब्याङ्कलाई शोध भर्ना दिने गरेका छौँ र त्यस अन्तर्गत निशुल्क रगत उपलब्ध हुन्छ भने ज्येष्ठ नागरिकहरूले चाहिँ दमजन्य रोगको लागि र विभिन्न किसिमको श्वास प्रश्वासको समस्याका लागि बिरामीहरूले चाहिँ वार्षिक निशुल्क सेवाहरू लिइराख्नुपर्छ र त्यस अन्तर्गत चाहिँ 50,000 रुपियाँ जतिको चाहिँ आफ्नो जीवनकालमा लुम्बिनी प्रदेश सरकारको रहेर निशुल्क सेवा लिनुहुन्छ।
प्रमुखज्यू, के प्रदेश सरकारको लगानीबाट जनताको सेवामा पर्याप्त सुविधा पुगाउन सजिलो भइरहेको छ?
अब पर्याप्त अपर्याप्त भन्नलाई चाहिँ एकदमै गाह्रो होला, तर पक्कै पनि पहिला भन्दा चाहिँ जनताहरूलाई सेवा दिनको लागि चाहिँ लुम्बिनी प्रदेश सरकारको लगानीले गर्दाखेरि सजिलो भएको छ। लुम्बिनी प्रदेश सरकार र हाम्रो केही सङ्घ संस्थाको सकियोच भन्ने सङ्घ संस्थाको सहयोगमा सिकल सेलको जाँचै जुन चाहिँ बाहिर मार्केटमा गर्दाखेरि 1500 देखि 2000 पर्न जान्छ भने ती जाँच 365 दिन नै हामीले निशुल्क उपलब्ध गराएको छौँ र त्यसको आर्थिक भार पनि लुम्बिनी प्रदेश सरकारले नै बेहोरेको छ। यस अन्तर्गत चाहिँ लुम्बिनी प्रदेश सरकारको लगानीबाट पक्कै पनि जनतालाई चाहिँ सजिलै भएको हुनुपर्छ भन्ने मेरो ठम्याइ छ।
प्रमुखज्यू, स्थानीय सरकार र प्रदेश सरकारको समन्वय कतिको प्रभावकारी भएको छ?
सबै पालिकाहरूसँग हाम्रो समन्वय राम्रै नै छ। हाम्रो गुलेरिया नगरपालिकाले चाहिँ प्रमुख हामीलाई चाहिँ सहयोग गरेको छ। गुलेरिया नगरपालिकाको लगभग 20-25 लाखको लगानी अस्पतालमा चाहिँ सहयोग रहेको छ भने अन्य पालिकाबाट कहिले चाहिँ औजार उपकरणको पनि जस्तो मधुबन नगरपालिका बडैयाताल गाउँपालिकाको पनि विगतमा पनि सहयोग भएकै हो। अलिक टाढाको पालिका जुन चाहिँ डाइरेक्टली उहाँहरूको बिरामी चाहिँ यहाँ त्यति आकर्षण हुँदैन, त्यो पालिकाहरूसँग अझ पनि हाम्रो चाहिँ सहकार्यको लागि चाहिँ हामीले पहल गरिरहेका छौँ। तर आउने दिनमा एक विशेषज्ञ चिकित्सक र एक पालिकाको अवधारणा लिएर चाहिँ उहाँहरूलाई चाहिँ यहाँ टिकाइ राख्नको लागि चाहिँ त्यो आर्थिक सहयोग भयो भने पक्कै पनि अझ पनि राम्रो हुन्छ।
अब हामीले अस्पतालको वार्डमा उपचार गराउँदै रहनु भयो कि गुलिया नगरपालिका वडा नम्बर 4 सेवाग्राही कृष्ण रावललाई भेट्यौँ, कृष्ण रावलसँग कुरा गर्यौँ। उहाँ भन्नुहुन्छ कर्मचारीको व्यवहार राम्रो छ, ट्र्याक्टरहरू समयमा आउनुहुन्छ, चेकचाक सहज छ, तर अझै सेवा विस्तारमा ध्यान दिनुपर्ने रावलको भनाइ रहेको थियो। थप उहाँबाट,
मेरो नाम कृष्ण रावल हो, म गुलेरा नगरपालिका वडा नम्बर 4 आएको हो। आज आएको 3 दिन भइसक्यो। उपचार त राम्रै छ, तर बिरामीहरूलाई केही असुविधाहरू त टोयलेट देखेँ मैले, यसलाई राम्रो व्यवस्थापन गर्नुपर्ने भयो। र यो मच्छर चाहिँ अलिकति झुलको व्यवस्थापन हुन सकेन, किनकि 2 दिनदेखि मैले झुल मागिरहेको छु, मलाई झुल दिनु भएन। मलाई डाक्टरहरू त आइराख्नु भएको छ, राम्रो उपचार गरिराख्नु भएको छ, म्याडमहरू पनि सिस्टरहरू पनि आउनु भएको छ, उहाँले राम्रो सुझाव सल्लाह दिनु भएको छ, राम्रै लाग्यो सबै चिज। मैले कहिले पनि आएको थिइनँ जिल्ला अस्पतालमा, अहिले भर्खरै एकचोटि भयो आएको। तर
प्रदेश सरकारले जनशक्ति थप्न, नयाँ उपकरणहरू ल्याउन र अपरेसन थिएटर सुधार गर्न गरेको लगानी सहारणीय रहेको वरिष्ठ सर्जन डाक्टर विजय उपाध्याय बताउनुहुन्छ। यसले हामीलाई जटिल शल्यक्रिया गर्न सहज हुनुका साथै यहाँकै अस्पतालमा गुणस्तरीय सेवा दिन सकिरहेको उहाँ बताउनुहुन्छ। प्रदेश र स्थानीय सरकारको समन्वय राम्रो भए पनि अझ सशक्त बनाउनु आवश्यक रहेको उहाँ बताउनुहुन्छ। थप कुरा उहाँबाट,
विजय उपाध्याय, कन्सल्टेन्ट जनरल सर्जन, बर्दिया अस्पतालमा विगत 8.5 वर्षदेखि कार्यरत छु। म नआउँदासम्म यहाँ सर्जरी सेवा उपलब्ध थिएन, सानसानो अपरेसनको लागि पनि जानुपर्ने बाध्यता थियो। त्यसले गर्दाखेरि म आएपछि यहाँ उपकरणहरू नहुँदाखेरि बिस्तारै उपकरणहरू जोडियो र आएको 1 महिनापछि मैले सर्जिकल सेवा चाहिँ सुरु गरेँ। हामी कहाँ एनेस्थेसिया डाक्टर नभए तापनि हामी ठुल्ठुलो अपरेसन जुन अब बिरामी मरिरहेको अवस्थामा ऊ कहीँ नजान सक्ने अवस्थामा पनि हरेक व्यक्तिको बिरामीको ज्यान बचायौँ। त्यसपछि गर्दा गर्दै बिस्तारै नेपालगञ्ज रुपेडिया अथवा लखनऊतिर जाने बिरामीहरूको चाप बिस्तारै घट्दै गयो र एउटा बर्दिया अस्पतालले सर्जिकल सेवामा बिरामीप्रति एउटा विश्वास पनि जगाएर त्यसले गर्दाखेरि अहिले पनि हाम्रो सर्जिकल सेवामा बिरामीको चाप राम्रै छ। र सँगसँगै पोहोर साल हामीले एनेस्थेसियाको डाक्टर साहब पायौँ यहाँ र जिए मसिन पनि पाइन् सँगसँगै, त्यसले गर्दाखेरि झन् हौसला भयो र हामी धेरै अपरेसनहरू जुन हामी स्पाइनमा मात्रै गर्छौँ त्यसपछि हामी जिए एनेस्थेसिया दिएर ठुल्ठुलो अपरेसनहरू गर्न थाल्यौँ र राम्रै गइरहेको थियो सबै कुरा। अब गर्दा गर्दै अब डाक्टर साहबको सेवा सुविधा पुगेन उहाँको डिमान्ड अनुसार, त्यसले गर्दाखेरि उहाँले छोडेर जानुभयो। त्यो छोडेर गइसकेपछि फेरि अब सर्जिकल सेवा त्यही पुरानै अवस्थामा जाने भयो। कमसेकम एउटा जुन हामीले जनरल एनेस्थेसियाबाट हुने अपरेसनहरू जुन सेवा सुरु गराएको थियो त्यसलाई चाहिँ फेरि हामी स्पाइनमा ल्याएर झार्नुपर्ने अवस्था आयो। त्यसले गर्दाखेरि मेरो एउटा के छ भन्दाखेरि अब गुलेरिया नगरपालिकाले सहयोग गरेको छ, सँगसँगै अरू पालिकाहरूले पनि अलिकति सेवा सुविधाको लागि केही छुट्याइदियो भने विशेषज्ञ चिकित्सकको लागि एउटा चाहिँ अस्पतालमा सेवा बढ्ने। हामी कहाँ अर्थोपेडिक सर्जन पनि हुनुहुन्छ, म आफै पनि जनरल सर्जन। अब अर्थोपेडिक सर्जन हुँदाहुँदै अब सियाम नभइकन उहाँको हात आँखा चाहिँ सबै त्यही सियाम मसिन भन्ने नै हो, त्यो भइदियो भने कमसेकम स्पाइनमा गर्ने ब्लकमा गर्ने हड्डी फ्र्याक्चरहरूका कुराहरू सानसानो कुराहरू पनि यहाँ सुविधा हुन्थ्यो, बिरामीले नै सुविधा पाउँथे। कमसेकम त्यो बिरामीहरू चाहिँ नेपालगञ्जतिर अथवा इन्डियातिर पठाउनु पर्ने अथवा जानुपर्ने अवस्था आउँदैन थियो होला। त्यसले गर्दाखेरि हामी कहाँ डाक्टर भएर पनि मेसिन उपकरण नभएर चाहिँ त्यो सेवा सुविधा हामीले दिन सकेका छैनौँ।
यसरी सशर्ती हेर्दा लुम्बिनी प्रदेश सरकारको लगानीले बर्दिया अस्पतालको सेवा सुधारमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। अझ सुधारको सम्भावना बाँकी नै भए पनि स्थानीय जनताले अहिले नै यसका सकारात्मक असर अनुभव गरिरहेका छन्। रेडियो नेपाल समृद्धिको पाइलाका लागि बर्दियाबाट सञ्जय आचार्यको रिपोर्ट।
लुम्बिनी प्रदेश सरकारबाट प्राप्त बजेट बर्दिया अस्पतालले उपचार सेवा विस्तार, अत्याधुनिक उपकरण खरिद र भवन विस्तारमा प्रयोग गरी स्वास्थ्य क्षेत्रमा फड्को मारेको सम्बन्धी तयार पारेको यो रिपोर्ट सँगै आजका लागि रेडियो कार्यक्रम समृद्धिका पाइला यति नै। आउँदो साता अर्को कार्यक्रममा यस्तै सामग्री सुनाउन आउने नै छौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम संयोजक विमल गेवाली, प्राविधिक सहकर्मी अशोक नेपाली र म प्रस्तुता देव यादव पनि बिदा हुन चाहन्छौ। नमस्कार।